देश दिनेश खबरका साथमा मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सातको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dinesfm.com.np र मोबाइलमा समेत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। छामको बुढी गङ्गा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको, ढाई दशकसम्म पनि विस्तृत परियोजना प्रतिवेदन तयार भएन, निजी क्षेत्रको लगानीमा बझाङको कालङ्गा जलविद्युत आयोजनाको निर्माण भने तीव्र गतिमा। धनगढी उपमहानगरपालिकाले लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्दा विधि प्रक्रिया गौरी गङ्गा र गोदावरी नगरपालिकाका महिलाहरूलाई समेत तालिम दिइयो। प्रदेश नम्बर 7 मा स्थानीय तहको निर्वाचन भएको, एक वर्ष पुरा, झन्डै 4,000 जनप्रतिनिधि पाए पनि जनअपेक्षा पुरा नभएको प्रदेशवासीको गुनासो। बजेटमा बजेट ल्याएर समयमै अख्तियारी पाउँदा समेत कैलालीका विकासी अड्डाहरू विकास बजेट खर्च गर्न असफल, कर्मचारीहरूको काम गर्ने पुरानै शैली फेरिएन। स्थानीय तहहरू वार्षिक योजना र बजेट विनियोजनमा व्यस्त, पूर्वाधार विकास, कृषि र पर्यटन प्राथमिकतामा गौरवका आयोजना समेत तयार पारे।
दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छाना मुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्।
धान गहुँ काट्ने मेसिन, कृषि कार्यमा प्रयोग गर्ने औजारहरू र घर निर्माणमा प्रयोग हुने औजारहरू,
साथै ब्याट्रीको प्रयोग नगरी चार्जरबाट स्टार्ट गर्न सकिने सेल्फ स्टार्ट पावर टेलर पनि उपलब्ध छ। कृषि र किसानका लागि दिनेश मोटर्स प्राइभेट लिमिटेड, सुदूरपश्चिम बस व्यवसायी समितिको सपिङ कम्प्लेक्स, धनगढी 416-192।
Thank you. छोरा छोरी को हाथ मानी झोला होइन यो झोला भित्र के होला
हामी सबैको झोलामा प्यारागन कम्पनी का आफ्नो लागि जुत्ता चप्पलहरु छन्
खै हेरौं त आहा कति राम्रो
मन पर्यो हैन प्यारागन कम्पनी का जुत्ता चप्पलहरु
6 मन्थ वारेन्टी का साथ स्कूल सुज स्पोर्ट्स सुज लेडीज स्यान्डल जेन्स स्यान्डल र बच्चाहरुको चप्पलहरु उपलब्ध छन् 14 देशमा कारोबार गरिरहेको 45 वर्ष पुरानो प्यारागन कम्पनीको लागि सुदूरपश्चिमको आधिकारिक विक्रेता शिव भगवती ट्रेडर्स धनगढी 3 चौराहा 98685608363 र 98698638338
छानको बुढी गंगा जलविद्युत आयोजनाको अध्ययन सुरु भएको ढाई दशकसम्म पनि विस्तृत परियोजना प्रतिवेदन तयार हुन सकेको छैन सरकार आफैले निर्माण गर्ने 20 मेगावाट क्षमताको बुढी गंगा जलविद्युत आयोजनाको निर्माणका लागि 2052 सालदेखि नै अध्ययन सुरु भएको थियो तर अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन अर्थात् डिपिआर समेत तयार भएको छैन यता बुढी गंगाको अध्ययन सुरु भएको झण्डै 13 वर्षपछि अध्ययन गरिएको बझाङको कालङगार जलविद्युत आयोजनाको निर्माण भने तीव्र गतिमा छ निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको कालङगार जलविद्युत आयोजना 2077 सालभित्रै सम्पन्न हुने देखिएको छ भने सरकारी लगानीमा निर्माण हुने बुढी गंगा जलविद्युत आयोजनाको निर्माण नै कहिले सुरु हुने हो टुङ्गो छैन सहकर्मी नवराज पनेरको रिपोर्ट सुनौं
सरकारी स्तरबाट अनि व्यवस्था र यस क्षेत्रबाट राष्ट्रिय राजनीतिमा दखल राख्ने नेताहरूको उदासीनताका कारण बुढीगंगा जलविद्युत आयोजनाको भविष्य अन्धकारमा परेको छ जलविद्युत आयोजनाको डिपिआर समेत तयार नभएपछि अहिले आयोजना स्थलसम्म पुग्ने बाटो र कार्यालय भवन निर्माण भइरहेको छ कोषभित्रै डिपिआर तयार पारेर यसै वर्ष टेन्डरको प्रक्रियामा जाने बताउँदै फेरि बुढीगंगा जलविद्युत आयोजनाका इन्जिनियर पवन चन्द
जलविद्युत आयोजनाको डिपिआर तयार नभए पनि 2080 भित्रै आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत 7 नम्बर प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी विद्युत कैलालीको पहलवानसम्म पुगाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ बुढीगंगा जलविद्युत आयोजनाको निर्माणलाई नेताहरूले साझा एजेन्डा बनाएर सत्तामा पुग्ने भरण मात्र बनाएको आरोप छ पछाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चन्द्र ढुङ्गानाको
प्रतिनिधिहरूले सरकार र यो सञ्चालन गर्ने निकायलाई भद्रचाउन नसके अवस्था हो। यो देशमा नभद्रचाइकन काम नहुने जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहने हो। यहाँका जनप्रतिनिधिहरू पनि अब हामीले चुनाव ताका चाहिँ भाषण गर्ने त्यसपछि त्यतातिर ध्यान नदिने र अर्को चुनावको पनि एजेन्डा बन्ने सधैँ बनि एजेन्डा मात्रै बनिरहने।
यता निजी क्षेत्रको लगानीमा भजनको भुङ्गल क्षेत्रमा पर्ने कालिङ्गा घाट जलविद्युत आयोजनाको निर्माण भने तीव्र गतिमा भइरहेको छ। दसवटा बैङ्क र अन्य निजी क्षेत्रका लगानीकर्ताहरूको 13 अर्बको लगानीमा 72 मेगावाटको कालिङ्गा घाट जलविद्युत आयोजनाको निर्माण भइरहेको हो। 2065 सालदेखि सम्भाव्यता अध्ययन सुरु भएको सो जलविद्युत आयोजनाको 2 वर्ष अगाडि निर्माण सुरु भएर अहिले 40% भौतिक प्रगति भएको छ। 2077 साल असोज 3 गते भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ। तर लक्ष्य भन्दा 6 महिना अगाडि नै जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने दावी कालिङ्गा हाइड्रो प्रणालीका संस्थापक वीरेन्द्र मल्लको छ।
आयोजना सुरु भएको 2065 देखि हो, कन्स्ट्रक्सन फेजमा प्रवेश गरेको 2 वर्ष भयो। 25% चाहिँ इक्विटी भयो, 75% चाहिँ ऋण लगानीको। हामी लक्ष्य भन्दा 6 महिना अगाडि विद्युत उत्पादन गर्छौँ।
सानिकार्ड हाइड्रो प्रणालीले परिवर्तन गर्न लागेको सो आयोजनाले 3 ठाउँमा संरचना निर्माण गरिरहेको छ। निजी क्षेत्रको लगानीमा जलविद्युत आयोजनाको निर्माणले गति लिएपछि भुङ्गल क्षेत्रका बासिन्दा आफ्नो क्षेत्रको कायापलट हुने सपना बुन्न थालेका छन्। निजी क्षेत्रको लगानीमा निर्माणाधीन समयभन्दा अगावै कालिङ्गा घाट जलविद्युत आयोजनाको निर्माण सम्पन्न भए प्रदेश नम्बर 7 लाई समृद्धिको बाटोतर्फ लैजान पूर्ण पुग्ने विश्वास गरिएको छ। साथै प्रदेश नम्बर 7 मा निजी क्षेत्रले लगानी गर्न हिचकिचाउने परिपाटी पनि तोडिने दावी गर्दै कालिङ्गा हाइड्रो प्रणालीका संस्थापक मल्ल,
प्रदेश नम्बर 7 को लागि त प्राइभेट सेक्टरलाई वेलकम गर्ने कल्चरको विकास फारवेस्टमा आउन सकेका छैन ठुलो कम्पनीहरू। हाइड्रो पोटेन्सियल छ, यहाँ प्रोजेक्ट डेभलप गर्न सकिन्छ भन्ने मान्यता यसले स्थापित गर्नेछ। राष्ट्रले आफैले चाहिँ डेभलप गर्न नसकेर प्राइभेट सेक्टर पनि राज्यको अङ्ग हो भनेर चाहिँ प्राइभेट सेक्टरले पनि देश विकास गर्छ भन्ने मान्यता स्थापित भएर अन्तत यो 30 वर्षपछि यो आयोजना स्वयं सरकारको हुने हुनाले यो प्राइभेट सेक्टरले देशको लागि सम्पत्ति जोडिदिएको हो।
सरकारले निर्माण गर्ने भनेको बुढीगङ्गा जलविद्युत आयोजनाको 23 वर्षसम्म पनि डिपिआर तयार नहुने तर निजी क्षेत्रको लगानीमा निर्माण भएको कालिङ्गा घाट जलविद्युत आयोजनाको अध्ययन सुरु भएको 1 दशक र निर्माण सुरु भएको 2 वर्षमै 40% भौतिक प्रगति गर्नुले सरकारको कार्यशैली प्रति ठूलो प्रश्न खडा गरेको छ। देशको कुल जलविद्युत क्षमता मध्ये झण्डै 40% प्रदेश नम्बर 7 मा रहे पनि सरकारी स्तरबाट यस्तै व्यवस्था हुने हो भने समृद्धिको बाटोमा धक्का लाग्ने निश्चित छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पलेरु धनगढी।
अर्को प्रसंग, धनगढी उपमहानगरपालिकाले लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्दा विधि प्रक्रिया नै नपुगाएको खुलासा भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 8 ले कुनै विधि प्रक्रिया नै नपुर्याई लक्षित वर्गका कार्यक्रम सञ्चालनको नाममा लाखौं सोहा गरेको हो। लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्दा धनगढी उपमहानगरपालिका वडा नम्बर 8 ले गौरीगङ्गा र गोदावरी नगरपालिकाका महिलाहरूलाई समेत तालिम दिएको पाइएको छ। सहकर्मी जनक विष्टको रिपोर्ट सुनौ।
धनगढी उपमहानगरपालिकाका वडाहरूले लक्षित वर्गका कार्यक्रममा मनोमानी गरिरहेका बेला वडा नम्बर 8 ले पनि मनपरे हिसाबले कार्यक्रम सञ्चालन गरी लाखौं बजेट सुहा गरेको हो। कार्यालयले केही दिन पहिले मात्र ब्युटी पार्लर तालिम सम्पन्न गरेको छ। तर ब्युटी पार्लर तालिमका लागि वडा नम्बर 8 की निर्मला बुढा विष्ट बाहेक अरूले वडा कार्यालयमा निवेदन नै दिएका छैनन्। उल्टै वडा कार्यालयले विष्टले दिएकै निवेदनमा थप 14 जना सहभागीको नाम आफू खुसी रूपमा लेखिदिएको छ भने अन्य तालिममा कुनै किसिमको छनौट प्रक्रिया नै अपनाइएको छैन। यस्तो मनोमानी किन त वडा नम्बर 8 का अध्यक्ष नारायण बराल,
लक्षित वर्गका कार्यक्रम सञ्चालन गर्दा सूचना जारी गरेर निवेदन संकलन गर्नुपर्ने, निवेदन दिएकाहरू मध्ये प्राथमिकताका आधारमा सहभागी छनौट गर्नुपर्ने मान्यतालाई वडा कार्यालयले लत्याएको हो। धनगढी उपमहानगरपालिकाका लक्षित समुदायलाई समेटिनुको सट्टा ब्युटी पार्लर तालिममा गौरीगङ्गा नगरपालिका र गोदावरी नगरपालिकाका महिलाहरूलाई समेत सहभागी गराइएको छ। जनप्रतिनिधिहरूले अन्य स्थानीय तहबाट समेत आफू निकटका व्यक्तिलाई बोलाएर तालिममा सहभागी गराएको आरोप लागेको छ। ब्युटी पार्लर तालिममा सहभागी हुनुभएकी निर्मला बुढा विष्ट र कलावती जोशी,
हामीले नै पाएपछि राम्रो प्रक्रिया नै नअपनाई गुपचुपमा आफू निकटका व्यक्तिको नाम दर्ता गराई वडा कार्यालयले बजेट सकेपछि जनप्रतिनिधिहरूले शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ। तर वडा अध्यक्ष नारायण प्रसाद बराल भने आफ्नो पहिलो कार्यकाल भएकोले त्रुटि हुन पुगेको भन्दै आगामी दिनमा त्यसलाई सच्याएर अगाडि बढ्ने दावी गर्नुहुन्छ। कार्यालयले एक महिने ब्युटी पार्लर र सिलाई कटाई तालिम, पाँच दिने मैनबत्ती तालिम, पाँच दिने च्याउ खेती तालिम, तीन दिने बेमौसमी तरकारी खेती तालिम, चार दिने धान खेती तालिम र लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक कार्यक्रममा 350,000 बढी बजेट सकेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
जेठमा जेठ पन्ध्रमै बजेट ल्याएर समयमै अख्तियारी पाउँदा समेत कैलालीका विकासीय अड्डाहरू विकास बजेट खर्च गर्न असफल देखिएका छन्। आर्थिक वर्ष 74-75 दुई साता मात्रै बाँकी छन्। तर विकासीय अड्डाहरूले भने अझैसम्म पनि 36% विकास बजेट खर्च गर्न बाँकी रहेको छ। ठुला विकासीय आयोजनाको प्रगति निराशाजनक रहेकोमा विकासीय अड्डाहरूले पनि बजेटको सदुपयोग गर्न नसकेका हुन्। सहकर्मी कमल साउतको रिपोर्ट सुनौ।
कर्मचारीहरूको काम गर्ने पुरानी शैलीका कारण यसपालि पनि कैलालीका लागि विनियोजित बजेटको ठुलो हिस्सा फिर्ता जाने देखिएको हो। बजेट फिर्ता जाने समस्यालाई निराकरण गर्न सरकारले डेढ महिना अगाडि अर्थात् जेठ पन्ध्रमै बजेट ल्याउने नियम बनायो। तर कर्मचारीहरूको कार्यशैली पनि अझै उस्तै छ। विकासी अड्डाहरू मध्ये सबैभन्दा बढी 1.5 अर्ब विकास बजेट कार्यान्वयनको जिम्मा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले पाएको थियो। आर्थिक वर्षका 15 दिन बाँकी रहेका छन्। तर उक्त कार्यालयले अझैसम्म पनि 40 करोड विकास बजेट खर्च गर्न बाँकी राखेको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय कैलालीका प्रमुख धनेन्द्र गौडाको भनाइ भने यस्तो छ। ठुला विकास निर्माणका आयोजना सञ्चालन गरिएका निकाय बाहेक जिल्लाका रहेका अन्य विकासीय अड्डाहरूमा सबैभन्दा कम जिल्ला वन कार्यालयले 45% मात्र विकास बजेट खर्च गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय, सिंचाइ विकास डिभिजन, भूमिगत जलस्रोत कार्यालय लगायतका विकासीय अड्डाहरूको प्रगति सन्तोषजनक छैन। कोष तथा लेखा नियन्त्रक मदन राज पाण्डे। आर्थिक वर्षका 10 महिना विकास बजेट खर्चको प्रक्रिया पनि सुरु नगर्ने र अन्तिम 2 महिनामा वर्षभरिको बजेट खर्च गर्ने हतार गर्ने प्रवृत्ति अहिले पनि रहेको छ। तर विकासी अड्डाहरूले पनि बजेट खर्च नहुनुको कारणमा थुप्रो बहाना त्रिस्याउने गरेका छन्। जिल्ला प्राविधिक कार्यालय कैलालीका प्रमुख मनिष अर्याल। केन्द्रबाट साबिकको सुदूरपश्चिम अर्थात् अहिलेको परिसरमा साथका लागि विकास बजेट कम विनियोजन भएको भन्दै आन्दोलन नै गर्ने तर आएको बजेट समेत खर्च गर्न नसक्ने परिपाटी पुरानो हो। विकासी अड्डाहरूले आर्थिक वर्षको 2 महिनामा गरेको अन्धाधुन्ध खर्चले केही मात्रामा विकास बजेटको प्रतिशत बढाउने गरेको छ। तर असरमा लागेको विकासको चटाउले विकास हुँदैन भनी सबैलाई थाहा भइसकेको छ। यता सिंचाइ विभाग डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बहादुर चन्द्र ठकुरीको भनाइ यस्तो छ।
काम भइसकेको पनि मेजरमेन्ट गर्न नभ्याएर त्यो भुक्तानी हुन बाँकी छ कि त्यसले गर्दा त्यो 63 चाहिँ कम देखिया हो। त्यो अहिले जब त्यो सबै भुक्तानी गर्न नसकेको भए 80% जति भइहाल्यो। यसपालि चाहिँ अलि इम्प्रुभ भएको छ। यो 60% भनेर चाहिँ पहिला चाहिँ त्यो असारमा मात्र 60% हुन्थ्यो कि 40% मात्र खर्च भएको हुन्थ्यो, असारमा मात्र 60% हुन्थ्यो। यसपालि चाहिँ केही पहिलाको भन्दा केही इम्प्रुभ भएको छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
टपर्स डेस्टिनेसन कैलाली मोडेल माध्यमिक विद्यालयको प्लस टू साइन्स तथा म्यानेजमेन्टमा भर्ना सम्बन्धी सूचना। यस कैलाली मोडेल माध्यमिक विद्यालयले विगत 10 वर्षदेखि विज्ञान तथा व्यवस्थापन संकायतर्फ निरन्तर रूपमा उत्कृष्ट नतिजा हासिल गरेको कुरा सहर्ष जानकारी गराउँदै आगामी शैक्षिक सत्र 2075-76 लागि कक्षा 11 विज्ञान र व्यवस्थापन संकायतर्फ भर्नाका लागि सहर्ष आह्वान गरिन्छ।
फारम वितरण यही असार 11 गतेदेखि प्रवेश परीक्षा तथा अन्तर्वार्ता यही असार 27 गते परीक्षा समय बिहान 10 बजे भर्ना प्रारम्भ असार 28 गते देखि
कैलाली मोडेल माध्यमिक विद्यालय उत्तर बेहणी 4 धनगढी कैलाली फोन नम्बर 091410055 मोबाइल 98484221113
समाचारमा पुनः स्वागत छ अब बाँकी खबर प्रदेश नम्बर 7 मा स्थानीय तहको निर्वाचन भएको आज एक वर्ष पुगेको छ झण्डै दुई दशकसम्म तत्कालीन स्थानीय निकाय जनप्रतिनिधिविहीन भएपछि गत वर्षको असार 14 गते प्रदेश नम्बर 7 मा स्थानीय तहको निर्वाचन भएको थियो स्थानीय तहको निर्वाचनबाट 3,868 जना जनप्रतिनिधि पाएका प्रदेशवासीले विकास र समृद्धिको सपना भने बुन्न सकेका छैनन् समृद्धिको नारासहित निर्वाचन जितेका स्थानीय सरकारका जनप्रतिनिधिहरूले एक वर्षमा जनअपेक्षा पूरा गर्न सकेका छैनन् पहिलो वर्ष समृद्धिको बाटो तय गर्नका लागि पर्याप्त समय भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूले समृद्धिको सपना पूरा गर्ने छाँटकाँट समेत नदेखाएको सर्वसाधारणको आरोप छ स्थानीय तहको एक वर्ष सर्वसाधारणको नजरमा कस्तो रह्यो त सुनौ उनीहरूको भनाई जस्ताको त्यस्तै
हामीहरूको लागि त खासै अब मैले त्यस्तो राम्रो त मैले महसुस गरेको छैन मेरो लागि म भन्नुपर्दा किनभने म एउटा सामान्य पेसा गर्ने मान्छे हो होइन यसमा चाहिँ तपाईँको के छ भन्नुहुन्छ भन्दाखेरि बढी जस्तो उनीहरूकै आफ्नै व्यवस्था चाहिँ भएको त हो उनीहरूले नै सेवा सुविधा बढी पाएको बाँकी जनताले त्यस्तो किसिमको बढी राम्रो सेवा सुविधा पाएको चाहिँ मैले महसुस गर्दिनँ जस्तो अरू कुरा छोडौँ अब हामीहरू बाटै हेरौँ न आज यहाँ तपाईँको यो बाटो बनेर सिद्धिनेलासम्म हामीहरू यो बाटोमा हिँड्दाखेरि तपाईँको यो धुलो माटोले गर्दाखेरि हामी बिमारी भएर तपाईँको रोगी हुने अवस्था पनि भइसकेको छ
मेयरमा काङ्ग्रेसका आयो भने अब सांसदमा चाहिँ एमालेका आउनुभयो त्यही भएर पनि अलिक कता गठबन्धन त्यो नमिलेको हुनाले पनि अलि यहाँ विकास भइरहेको छैन विकास हुनलाई चाहिँ सहमति वाचडकको काम पनि गर्नुपर्ने हुन्छ तर यहाँ के हुन्छ भने मिले मतो काममा होइन कि यहाँ घुसखानामा हुन्छ बढी
ठिक ठिक लागेको छ अब 81 सबै कुरो हुने होइन बिस्तारै बिस्तारै अब गरिरहेछन् अब अगाडि आउँदै होला भन्ने आशा छ पहिलाको अनुसारले अब हुनुपर्ने भइरहेन अब बिस्तारै अब एकैचोटि वात्तै हुने होइन अब त्यो अब हुने पर्ने बिस्तारै भइरहेछ जति फास्ट हुनुपर्ने त्यति फास्ट भइरहेको छैन एकदम स्लो छ
जस्तो पहिला थियो त्यस्तै लागिरहेको छ मलाई परिवर्तन भयो जस्तो खासै केही लागेको अब अहिलेसम्म त मलाई त पुरानै जस्तो लागिरहेको छ अब के हुन्छ अगाडि चाहिँ
त्यस्तो परिवर्तन त के भएन हेर्नु स्थानीय निकाय जिताएर स्थानीय भएर पनि त्यस्तो खासै सुधार भएको जस्तो देखिएन होइन तर अब एकलौट हिसाबले नआउनाले पनि मिसामिसी भएर हो कि त्यसले त झन् विकास हुनुपर्ने हो नि त अब चाहिँ विकासको नाममा अहिले त्यस्तो खासै केही देखिया छ अब जनप्रतिनिधिहरूकै आफ्नै भूमिको विकास जति हुन लागेको छ यहाँ ठाउँ र यो उसमा चाहिँ विकास भएको त्यति चाहिँ परिवर्तन भएको जस्तो लागेन मलाई
बाँकी खबर प्रदेश नम्बर 7 स्थानीय तहहरू असार 10 गते आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेपछि योजना र बजेट विनियोजनमा व्यस्त भएका छन् सबै स्थानीय तहहरू वार्षिक योजना र बजेट विनियोजनमा सक्रियताका साथ लागिरहेका हुन् स्थानीय तहमा जनप्रतिनिधि आएपछि दोस्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहहरू आवश्यकता अनुसारका योजना विभाजन गरिरहेका छन् स्थानीय तहको प्राथमिकतामा पूर्वाधार विकास कृषि र सडक परेका छन् कतिपय स्थानीय तह भने गौरवका योजना समेत बनाइरहेका छन् सहकर्मी सीताराम ओझाको रिपोर्ट सुनौ
गाउँपालिका र नगरपालिकाको संरचना बनेपछिको तेस्रो नगर तथा गाउँ सभा गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका स्थानीय तहहरू अहिले योजना बनाउन व्यस्त भएका हुन्। प्रदेश नम्बर सातका 88 स्थानीय तहहरू योजना पेश गर्दै त्यसमा बजेट बाँडफाँड गरिरहेका छन्। कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर योजना बनाइरहेको बताउँदै प्रदेश नम्बर सातको एपी उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाका मेयर निरूप बहादुर
व्यवस्थित गरेर लैजानुपर्छ र वास्तविक कृषि वास्तविक कृषकहरूलाई चाहिँ हामीले सम्पूर्ण सेवा सुविधाहरू पुगाउनुपर्छ भन्ने किसिमकोमा हामीले बजेटमै ल्याउँदैछौँ। र दोस्रो कुरा पर्यटनको कुराहरू छ, पर्यटनमा पनि हामीले महत्त्वपूर्ण ध्यान दिइराखेको अवस्था छ। निर्देशनमा अहिले 16-17 विद्यालयमा हामी इङ्ग्लिस पढाउन सुरु गरिसकेका छौँ। इङ्ग्लिस मिडियमबाट निजी तथा सामुदायिक विद्यालयहरूलाई प्रत्यक्ष रूपमा हेरिराखेको
स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेट ल्याएको दोस्रो पटक हो। संविधानले हरेक वर्षको असार 10 नै सबै स्थानीय तहले नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने बाध्यकारी नियम बनाएपछि प्रदेशका सबै स्थानीय तहले तोकिएको समय सीमा भित्रै आफ्नो गाउँ र नगरको सभा गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। त्यसपछि आवश्यकताका आधारमा योजना बनाइरहेको बताउँदै डोटीको शिखर नगरपालिकाका मेयर सीताराम जोशी
गर्न हामी बाटो पहिले सर्च गराएका छौँ। हामीले त्यहाँदेखि जराइन गाउँपालिका हुँदै कैलालीको चाहिँ सहजपुर जोड्ने हामी प्लानमा चाहिँ लागिरहेछौँ। कृषि स्वास्थ्य र शिक्षालाई चाहिँ प्राथमिकता दिएर चाहिँ योजनाहरू बनाइरहेछौँ। खास गरी सडकले सक्षम गरेका सबै वडालाई हामी योपालि पुरा गर्दै सडक सञ्जालबाट चाहिँ जोड्दैछौँ। सबै बाटाहरू खन्ने काम भइरहेको छ, त्यसलाई रोकेर यसलाई जिपिएसको आधारमा हामी चाहिँ हाम्रो योजनाहरू अगाडि बढाउँछौँ।
अधिकांश स्थानीय तहहरूले नीति तथा कार्यक्रममा पूर्वाधार निर्माण, सडक, शिक्षा, स्वास्थ्य र खाने पानीलाई उच्च प्राथमिकतामा राखेका छन्। तराईका अधिकांश भागमा सडक सञ्जाल पुगिसकेको अवस्थामा पूर्वाधार निर्माणलाई तराईका स्थानीय तहले पहिलो प्राथमिकता दिएर योजना अगाडि बढाउने तयारी गरिरहेका छन्। कैलालीको घोडागुडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी
आफ्नै गुरु योजना भन्नाले हामीले यो पर्यटन सम्बन्धी कुरामा गुरु योजना हामी निर्माण गर्दैछौँ। यो वर्ष पूर्वाधारलाई र कृषिलाई हामी बढी प्राथमिकतामा राखेका छौँ। सबैभन्दा बढी पूर्वाधार त्यसपछि कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ। पूर्वाधारमा त नगरपालिका भवनदेखि वडा कार्यालय भवन पनि छन्, त्यसमा केही पुलपुलेखाहरू पनि छन्। कृषिमा व्यावसायिक कृषिहरूलाई प्रवर्धन गर्ने एउटा हरेक वडामा पके क्षेत्र निर्माण गर्ने ब्लकहरू बनाउने भनिरहेका छौँ। एउटा वडा एउटा उत्पादन भन्ने नीति अनुसार हामी अगाडि बढेका छौँ।
पहाडी जिल्लाका गाउँ र नगरपालिकाको पहिलो प्राथमिकता भने सडक नै देखिएको छ। कृषि, ऊर्जा, संस्कृति र पर्यटनको क्षेत्रलाई गाउँ र नगरका आगामी नीति कार्यक्रममा समेटेको अवस्थामा त्यस्ता कार्यक्रमलाई स्थानीय तहका जनप्रतिनिधिले बढी महत्व दिएर बजेट विनियोजन गराइरहेका छन्। बाजुराको बढी मालिका नगरपालिकाका मेयर कदम बडवाल
नगरदेखि वडासम्म सडक गरी पुर्याउने भन्ने एउटा ठुलो कार्यक्रम हो। जब सडक गएपछि हामीले 5 कुरालाई बढी प्राथमिकता दिएका छौँ कि अब वडासम्म जबसम्म रोड पुग्यो भने त्यो वडाको उत्पादन एकदमै उत्पादनको नीति लिएका छौँ। हामीले 3 वडामा आलुको उत्पादन गर्ने किसिमको कुरा गरेका छौँ, 2 वडामा तरकारी खेती, 1 वडामा फलफुल खेती, 1 वडामा तपाईँको कुखुरा पालन, बाख्रा पालन, 1 वडामा भैँसी पालन, 1 वडामा फलफुल खेती, यसरीकन हाम्रो 9 वडालाई जो त यो वडा हो भनेर चिनाउन खोज्छौँ कि त्यो ढङ्गले हामीले कार्यक्रम गरेका छौँ। अलिकति विकसिततिर लैजानका लागि धेरै किसिमका कार्यक्रमहरू सिँचाइ, खाने पानी, सरसफाइ, 8 स्वास्थ्य संस्थाको पहुँच पुग्छ भने चाहिँ एउटा मात्र बाँकी रहन्छ।
गाउँ नगरमै गौरवका आयोजना निर्माण गर्ने भन्दै के गाउँपालिका र नगरपालिकाले नीति तथा कार्यक्रममा समेट्दै त्यसका लागि आवश्यक बजेट समेत विनियोजन गरिरहेको जनाएका छन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा धनगढी।
आर्थिक वर्ष 2075-76 लागि प्रदेश सातको सरकारले ल्याएको बजेटमाथिको छलफलले प्रदेशसभा बैठकमा निरन्तरता पाएको छ। सरकारसँगको 2 सघन छलफलपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले सदन अवरुद्ध नगर्ने सहमति जनाएपछि बिहिबारदेखि बजेटमाथिको छलफललाई निरन्तरता दिइएको हो। तर प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले फेरि पनि घुमाउरो शैलीमा बजेटको विरोध जनाएका छन्। बिहिबारको छलफलमा राष्ट्रिय जनता पार्टीको तर्फबाट सहभागी प्रदेशसभा सदस्य मालामती राणाले सरकारले कोसेलीवादी नीतिमा टिकेर बजेट ल्याएको आरोप लगाउनुभयो। समानुपातिक सांसदलाई पछ्याएर कोसेलीवादी नीतिमा बजेट ल्याइएको उहाँको आरोप छ। प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रलाई बजेटले दुलहिजै सिगारिए पनि समानुपातिक सदस्यलाई बजेट नपुगेको उहाँको आरोप छ। यस्तै काङ्ग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य अम्बिक कुमारी थापाले आफूले प्रस्ताव गरेका कुनै पनि योजना बजेटमा नसमेटिएको भन्दै आपत्ति प्रकट गर्नुभयो। सत्तापक्षका प्रदेशसभा सदस्यले बजेटले 88 स्थानीय तहलाई समेटेको भन्दै प्रशंसा गरिरहेका बेला अछामको
चारै गाउँपालिकाका लागि एउटा पनि योजना नपरेको उहाँको आरोप छ। नेपाली काङ्ग्रेस क्षेत्र नम्बर एक कैलालीले टिकापुर नगरपालिकामा भइरहेको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै काङ्ग्रेसले जनप्रतिनिधि आएपछि कर्मचारी भर्ना गर्दा मनमानी र पक्षपातपूर्ण व्यवहार राखेको आरोप लगाएको छ। कर्मचारी भर्नाको निष्पक्ष छानबिन गर्न समेत काङ्ग्रेसले माग गरेको छ। नगर प्रमुखले डल्लो बजेट राख्ने र मनपरी उपभोक्ता समिति मार्फत बजेट बाँड्दा आपसमा द्वन्द्व बढ्दै गएको आरोप काङ्ग्रेस क्षेत्र नम्बर एकको छ। र जनमोर्चा निकट अखिल नेपाल युवक संघले विभिन्न माग राख्दै प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ। विभिन्न 11 बुँदे माग राख्दै अखिल नेपाल युवक संघले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको हो। जागौं युवा लागौं युवा भन्ने मुख्य अभियान सहित स्थानीय तहको विकास र बजेटमा वृद्धि गर, महँगी भ्रष्टाचार र कमिसन तन्त्र बन्द गर भन्ने नारा तय गरी विशेष युवा अभियान 2075 सञ्चालन पनि गरिएको छ। हवस् त साँझ 6:30 बजेको दिनेश खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।